यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्व राजा ज्ञानेन्द्रका पछिल्ला अभिव्यक्ति र राजावादीका गतिविधि स्वीकार्य नभएको नेकपा एमालेको ठहर। नेपाली कांग्रेससँग छलफल गरी विद्यमान समस्या समाधानतर्फ अघि बढ़ने निष्कर्ष। विद्यालय भर्ना अभियान शुरू। शिक्षालाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। जाजरकोटमा गएराती दुई पटक भूकम्पको धक्का। चालू आर्थिक वर्षको प्रथम नौ महिनामा वैदेशिक लगानी झण्डै दोब्बरले वृद्धि। संक्रमण नियन्त्रण गर्न नसक्ने एन्टीबायोटिकका कारण विश्वभर 30 लाख बालबालिकाको मृत्यु भएको हुन सक्ने आशंका। र आईसीसी U19 विश्वकप एसिया छनौटमा नेपालको लगातार दोस्रो जित।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् यता चलाउनुहोस् संसार भरि सजिलै। नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तारूढ़ नेकपा एमाले पछिल्लो राजनैतिक घटनाक्रमबारे समीक्षा गर्नुका साथै सत्ता सहयात्री दल नेपाली कांग्रेससँग छलफल गरी विद्यमान समस्या समाधानतर्फ अघि बढ़ने निष्कर्ष निकालेको छ। हिजो केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालयको बैठकले पूर्व राजा ज्ञानेन्द्रका पछिल्ला अभिव्यक्ति र राजावादीका गतिविधि स्वीकार्य नभएको ठहर पनि गरेको छ। गत चैत्र 15 गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटना समसामयिक राष्ट्रिय राजनीति र राजावादीका पछिल्ला गतिविधि एवं पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार दिएको अभिव्यक्तिबारे समीक्षा गरिएको र अराजकता विरूद्ध कठोर हुनुपर्नेमा जोड़ दिइएको एमाले उपमहासचिव प्रदीप गेवालीले बैठकपछि जानकारी दिनुभयो। त्यसै गरी सत्ता सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै जनाइरहेको असन्तुष्टिलाई सकारात्मक रूपमै लिएर कांग्रेससँग छलफल गर्ने एमाले जनाएको छ। कांग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको आरोप एमाले लगाएको छ। शान्ति सम्झौतापछि सबैभन्दा धेरै माओवादी नै सरकारमा बसेकाले अरूलाई औंला उठाउनुभन्दा पनि आफूले जिम्मेवारी लिन सक्नुपर्नेमा बैठकमा जोड़ दिइएको एमाले उपमहासचिव गेवालीले बताउनुभयो। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समसामयिक राजनीतिक घटनाक्रमका साथै आगामी रणनीति र कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। सचिवालयको बैठकले पार्टी स्थापना दिवसका अवसरमा 7 जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय पनि गरेको छ। सम्मान गरिने व्यक्तित्वहरूमा लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा नेउपाने मरणोपरान्त, वाचस्पति देवकोटा गोर्खा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ, हरिचरण शिवाकोटी झापा रहनुभएको एमाले जनाएको छ। बैठकले तत्कालीन नेकपा माले र कोअर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा 34 जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक सेल्टर सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। बैठकपछि पार्टी उपमहासचिव गेवालीले पछिल्लो दिनमा सरकार परिवर्तनको कुरा गरेर सत्ताप्रतिको आसक्ति माओवादीले देखाइरहेको निष्कर्ष निकालिएको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् 2030 सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा साधारण प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। आज शुरू भएको विद्यालय भर्ना अभियानका सन्दर्भमा हिजो शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्रीले शैक्षिक सत्र 2082 विद्यालय भर्ना अभियान सफल पार्न सबैलाई आग्रह पनि गर्नुभएको छ। उहाँले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अभिभावक तथा सरकारवालाको ठूलो भूमिका रहने भन्नुहुँदै अभियान सफल पार्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्रीले समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा भूमिका खेल्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले अझै पनि नेपालमा निरपेक्ष गरीबीको रेखामुनि रहेको जनसंख्या 20% रहेको उल्लेख गर्नुहुँदै गरीबी घटाउन शिक्षा सबैभन्दा बलियो माध्यम हुने बताउनु भएको छ। प्रधानमन्त्रीले अहिले आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थी टिकाउ दर बढ़ाउन अझै मेहनत गर्नुपर्नेमा जोड़ दिनुभएको छ। शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक 2081 छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। नयाँ शैक्षिक सत्रमा विद्यालय भर्ना गर्न देशभर स्थानीय तह र विद्यालयहरूलाई सरकारले अनुरोध गरेको सन्दर्भमा शिक्षक महासंघले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने प्रतिक्रिया दिएको छ। शिक्षक महासंघले संसदको वर्षीय अधिवेशन बोलाएर विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत भए पनि शिक्षा ऐन ल्याउनु पर्ने माग राखेको छ। शैक्षिक हड़तालसहितको शिक्षक आन्दोलनले 70 लाख बालबालिका सहभागी हुने विद्यालय भर्ना अभियान प्रभावित हुने सन्दर्भ छ भने एसईईको उत्तर पुस्तिका परीक्षण पनि रोकिएको पाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा सुधार गरी न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति दिलाउँदै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ़ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नगरकोटको बतासे डाँडामा हिजो नगरकोट भ्रमण वर्ष 2082 शुभारम्भ गर्नुहुँदै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ़ गर्दै नेपाली जनताले चाहेको तीव्र आर्थिक विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले प्राकृतिक सौन्दर्य संस्कृति धार्मिक स्थल र सभ्यतालाई नेपाल एवं विश्व पर्यटन बजारमा प्रवर्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने सुझाव दिनुभएको छ। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नगरकोट भ्रमण वर्षले पर्यटन र अर्थतन्त्रको विकास हुने बताउनुभयो। महाभूकम्प र कोरोना महामारी का कारण थला परेको पर्यटन क्षेत्र क्रमशः चलायमान बनाउँदै आर्थिक वृद्धि र लगानी मैत्री वातावरण बनाउन सरकार अघि बढ़िरहेको मन्त्री पाण्डेले बताउनुभयो। कार्यक्रममा एमाले नेता गोकुल बासकोटाले नगरकोट हिमाल सूर्योदय त्यसै गरी सूर्यास्त हेर्न मात्र नभई आगामी दिनमा स्काई पर्यटन र जल पर्यटनका दृष्टिकोणले पनि महत्वपूर्ण हुने धारणा राख्नुभयो। वसन्तकालीन सगरमाथा आरोहणका लागि 200 भन्दा बढ़ीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार चैत्रको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति शुरू गरिएकोमा 22 आरोही समूहका 38 महिला र 178 पुरूष गरी 214 जनाले अनुमति लिइसकेका छन्। विभागका निर्देशक आरती नेउपानेका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिएर नेपालसहित 31 मुलुकका आरोहीहरू धमाधम गन्तव्यतर्फ अघि बढ़ेका छन्। आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण कार्य सम्पन्न भएको पर्यटन विभागले जनाएको छ। आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रूट फिक्सिङ गरेको पनि विभागले जनाएको छ। हुम्लामा अस्ति आइतबार स्काभेटर पल्टिँदा घाइते भएका चालकसहित 2 जनाको मृत्यु भएको छ। दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका 2 को लोतीको सड़कबाट 100 मिटर तल खस्दा घाइते भएका चंखेली गाउँपालिका 2 का स्काभेटर चालक 31 वर्षीय अर्जुन कामी र सहयोगी 45 वर्षीय प्रबल कामीको उपचारका क्रममा मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ। बिग्रिएको स्काभेटर मरमतका लागि लोतीबाट मिमी लैजाने क्रममा स्काभेटर पल्टिएको र स्थानीय मष्ट स्वास्थ्य चौकीमा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटको पैंक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। आज बिहान 4:53 4.4 म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गएराति 9:31 4.1 म्याग्निच्यूडको भूकम्प गएको थियो। विगतमा भूकम्पको पीड़ादायी अवस्था झेलेका स्थानीयवासी लगातार 2 पटक भूकम्प गएपछि त्रसित भएका छन्। मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ़ बुटवल सड़क खण्डको दाउन्ने क्षेत्रमा सड़क विस्तारका लागि गैरातीदेखि रातको समयमा सड़क आवागमन बन्द गरिएको छ। नारायणगढ़ बुटवल सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्डमा राति 11 बजेदेखि बिहान 5 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ। वैशाख 15 गतेसम्म दैनिक रातको 6 घण्टा सवारी साधन रोकेर दाउन्ने खण्डको मरमत सम्भार तथा विस्तारको कार्य अघि बढ़ाइने उहाँले जानकारी दिनुभएको छ। यसअघि चैत्र 27 देखि 31 गतेसम्म बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। दाउन्नेको पहाड़ी क्षेत्रमा 110 मिटर पहाड़ कटिङको काम बाँकी रहेकाले साँगुरो क्षेत्रमा सवारी साधन रोकेर मात्रै काम गर्न सक्ने अवस्था देखिएकाले रातको समयमा पहाड़को भित्ता काट्न सड़क बन्द गरिएको आयोजनाले जनाएको छ। पछिल्लो समय पानीका स्रोतहरू सुक्न थालेपछि तराईमा माछा उत्पादनमा नकारात्मक प्रभाव पर्न थालेको छ। जलवायु परिवर्तनका कारण कतिपय प्राकृतिक जलाशयहरू सुक्दा प्राकृतिक अवस्थाका माछाहरू लोप हुन थालेका छन् भने नयाँ जलाशयमा पानी कम भएपछि माछा उत्पादनमा समेत नकारात्मक असर परिरहेको जनकपुर संवाददाता अजय कुमार झा बताउँछन्।
जलवायु परिवर्तनका कारणले मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेको छ। जलवायुमा आएको परिवर्तनका कारणले कतिपय जलाशय तथा सार्वजनिक झीलहरू सुकेका कारणले परम्परागत माछाहरू लोप भइरहेका छन्। धनुषाका अगुवा किसान योग नारायण यादव:
पहिला चाहिँ पोखरीमा पानी कम हुँदैन थियो, अहिले प्राय जसो पोखरीमा पानी धेरै कम भइसकेको छ। कुनै कुनै ठाउँमा पम्प सेटले मात्रै पानी हालेको छ, सबै ठाउँमा पम्प सेटको अवस्था छैन, त्यही भएर अहिले माछा व्यवसायको किसानहरू
नेपालमा 16,000 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा माछा खेती हुने गरेको छ। नेपालमा माछा उत्पादन वार्षिक रूपमा 1,13,000 मेट्रिक टन हुने गरेको छ। जलवायु परिवर्तनका कारणले माछाको क्षेत्र तथा उत्पादनको समय परिवर्तन भएको छ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत युगल किशोर तिवारी:
मधेसमा टेम्परेचर अलिकति बढ्यो छ, त्यसले गर्दा माछाको जुन प्रजनन ब्रिडिङ समयहरू थियो त्यो चेन्ज भएछ। माछाको प्रजनन कालहरू माघको लास्ट विकदेखि नै सुरु हुन्छ, त्यसले गर्दाखेरि अलिकति प्रजनन कालमा पनि यसको प्रभावहरू पडेको देखिन्छ। नदीहरूको पनि वाटर फ्लो घटेको छ, त्यसले गर्दाखेरि विभिन्न माछाहरूको जुन प्रजनन गर्ने ठाउँहरू थियो त्यो पहिलाको ठाउँहरू विनाश भएर नयाँ नयाँ ठाउँहरू डेभलप भएको छ। र खास गरिकन टेम्परेचर जुन हाई छ, पोखरीहरू सुक्छ, ड्राई पनि हुन्छ, त्यसले गर्दाखेरि पानी व्यवस्थापनमा ध्यान दिनु।
माछाको उत्पादनले नेपाल आत्मनिर्भर बन्दै गएको भए पनि अहिले पनि वार्षिक रूपमा 18,000 मेट्रिक टन माछा अपुग रहेको छ। नेपालको कुल माछा उत्पादन मध्ये 60% माछा मधेस प्रदेशका जिल्लाहरूमा उत्पादन हुने गरेको छ। प्राकृतिक जलाशयहरूको संरक्षण एवं जलवायु अनुकूलनको काम गर्न सकेको खण्डमा माछामा पर्ने नकारात्मक प्रभावलाई न्यून गर्न सकिन्छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
सरकारी निकायमा कार्यरत करार कर्मचारीहरू अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष 2082 पहिलो दिन हिजो राजपत्रमा त्यस सम्बन्धी सूचना प्रकाशन गरिएको छ। सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण र प्रतिष्ठानमा कार्यरत करार कर्मचारीहरू योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो। सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रूपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाई पाई आएको तलबको कम्तीमा 60% आधारभूत तलब मानेर योजनामा सहभागी गराउन पाउने प्रबन्ध गरिएको छ। त्यसमा 20% रोजगारदाताले र 11% योगदानकर्ताले जम्मा गर्नुपर्नेछ। सामाजिक सुरक्षा ऐन 2074 र सामाजिक सुरक्षा नियमावली 2075 बमोजिम उक्त निर्णय गरिएको र राजपत्रमा सूचना प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ। गत चैत्र 15 गते निर्णय भएपछि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशनसँगै योजना कानूनमा ल्याइएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मनाइने विशु पर्व हिजो काठमाडौँमा पनि मनाइएको छ। देउडा समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट काठमाडौँ आई बसेकाहरूले देउडा खेल्दै एकापसमा सिस्नो लगाएर विशु पर्व मनाएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो भए मात्रै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्धन गर्न सकिने बताउनुभयो। उहाँले संस्कृति र कलाका माध्यमबाट अर्थोपार्जन गर्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो। सभापति देउवाले देउडासहित कला संस्कृति अझै फैलाउन काली कर्णालीका नागरिकहरू एक हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा देउडा समाजका अध्यक्ष नन्दकृष्ण जोशीले देउडा विश्वसहितका मौलिक संस्कृतिको जगेर्ना र भाषा साहित्यको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो। तराई मधेसका महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिराहा र सप्तरी लगायतका जिल्लामा हिजो सतुवाइन पर्व मनाइएको छ। चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर पिँधेर पिठो तयार गरिन्छ। सोही पिठोको सातु खाएर मिथिलाञ्चलमा सतुवाइन पर्व मनाउने प्रचलन रहेको छ। भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा जारी छ। स्थानीय भाषामा बिस्का भनिने जात्रालाई बिस्किट जात्रा भनेर समेत चिन्ने गरिन्छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँच तले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरू भएको हो। नववर्षको आगमनसँगै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा 8 रात 9 दिनसम्म धूमधामका साथ भक्तपुरमा मनाइन्छ। त्यसै गरी थिमीमा 3 दिनसम्म मनाउने गरिन्छ। जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का शुरू गर्ने गरिन्छ। वज्रयोगिनी माईको जात्रा साँखुमा शुरू भएको छ। चैत्र शुक्ल अष्टमीका दिन वज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा शुरू भएको हो। नेवारी परम्परा अनुसार चैत्र शुक्ल अष्टमी चैत्र 23 गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध गरिएको छ। यो जात्रा चलेका बेला पानी पर्दा समेत छाता ओढ्न नपाइने नियम रहेको छ। घोड़ा हात्ती चढ़न नपाइने, घर भत्काउन र घर नयाँ बनाउन पनि नपाइने, छतमा चढ़ेर काम गर्न नपाइने जस्ता नियम यो जात्राका क्रममा लागू गर्ने गरिन्छ। उपत्यकाका अन्य विभिन्न क्षेत्रमा पनि विभिन्न जात्रा एवं पर्वहरू अहिले जारी छन्। लामो समय भोगचलन गरेर पनि जग्गाधनीको प्रमाणपत्र पाउन नसकेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई सरकारले जग्गाधनी पूर्जा वितरणको कार्य जारी राखेको छ। त्यसक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लाको बकैया गाउँपालिका भेरकोटका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। मकवानपुर संवाददाता विश्वराम अधिकारीको यो रिपोर्ट।
भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लाको बकैया गाउँपालिका साथ स्थित भिरकोटका 59 भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा उपलब्ध गराएको हो। लामो समय भोगचलन गरेर पनि जग्गा धनी प्रमाणपत्र पाउन नसकेका स्थानीय प्रमाणपत्र पाएपछि खुशी देखिन्थे। परिवारमै पहिलो पटक आफ्नो नाममा जग्गा धनी पूर्जा प्राप्त गर्नुभएकी 75 ठुलीमाया ब्लोनको प्रमाणपत्र पाएपछि खुसीले आँखा रसायो। स्थानीय मीनबहादुर सञ्जेलले पहिला पनि अन्यत्रबाट भागेरै यहाँ आएको भन्दै बसोबास नै जाने हो कि कसैले भगाउने वा हटाउने हो कि भन्ने चिन्ता लागिरहेको अब भने ढुक्क भएको बताउनु भएको छ।
यो भन्दा अगाडि मलाई धेरै चिन्ता लागेको थियो, यहाँबाट भगाउँछ कि के गर्छ, अब यति पाएपछि ढुक्क भयो।
पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक मकवानपुरमा जग्गा धनी पूर्जा वितरण गरेको हो। सरकारको उद्देश्य राम्रो भए पनि प्रक्रिया लामो हुँदा केही समस्या रहेको आयोग मकवानपुरका अध्यक्ष बलराम बलले बताउनु भएको छ।
उद्देश्य राम्रो छ तर प्रक्रिया अलिकति लामो, प्रक्रिया अब छाँटकाट गर्ने भन्ने कुरा उहाँहरू सहमत हुनुभएको छ। लामो प्रक्रिया गर्दाखेरि जनतामा एउटा किसिमको निराशा जाने हुनाले ऊर्जा दिनै पर्ने हुँदाखेरि फास्ट ट्र्याकबाट दिनुपर्छ भन्ने मान्यता हाम्रो छ।
भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले संविधान प्रदत्त जनताको अधिकार स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनु भएको छ।
समस्या समाधान गर्ने उद्देश्यका साथ निर्माण भए पश्चात यो आयोग अब अन्तिम आयोगको रूपमा घोषित छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन नागरिकको समस्या समाधान गर्नकै लागि आयोग गठन भएको र यो अन्तिम आयोग हुने पनि बताउनु भएको छ।
यो सबै फर्म भर्न पाइन्छ अनि हामीले यो फर्मको विस्तार गर्दै जान्छौँ भन्ने मान्यताको अन्त्य गर्नको निम्ति एकपटक सूचना निस्किनेछ, त्यो नै अन्तिम सूचना हुनेछ। यस कुरालाई मध्यनजर गरेर पालिकाहरूले, जिल्लाले, जिल्लाको भूमि समस्या समाधान आयोगले सबैले यसमा ध्यान केन्द्रित गरिदिनुको निम्ति पनि अनुरोध गर्न चाहन्छु।
अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोगले बकैया सातका भूमिहीन सुकुम्बासीलाई न्यूनतम 1 कट्ठादेखि अधिकतम 5 कट्ठासम्म जग्गा उपलब्ध गराएको हो। विश्वराम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले स्वर्गीय वरिष्ठ पत्रकार भैरव विशालले पत्रकारिताका क्षेत्रमा पुर्याउनु भएको योगदानलाई बिर्सन नहुने बताउनु भएको छ। पत्रकार समाज नेपालले भक्तपुरमा हिजो गरेको स्वर्गीय रिसालको स्मृति सभामा अध्यक्ष बिजुक्षेले नेपाली पत्रकारिताको विकासमा भैरव रिसालले पुर्याउनु भएको योगदानको सरकारले उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो। संखुवासभाको खाँदबारी नगरपालिका 9 60 मुरेमा चट्याङ लागेर एकै परिवारका 4 घाइते भएका छन्। हिजो साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी 9 60 मुरेका एकै परिवारका 4 घाइते भएको प्रहरीले जनाएको छ। बागलुङमा तमानखोला गाउँपालिकाका कर्मचारी सवार जीप दुर्घटना हुँदा 11 घाइते भएका छन्। तमानखोलाको केन्द्र बोङ्गा दोभान बजारदेखि बरहाताल जाँदै गरेको जीप उकालोमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर 1 महिला बेपत्ता भएकी छन्। पर्वतको कुस्मा नगरपालिका 5 मोदी बेणी स्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्कने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका 5 घर भई पोखरा बस्ने 35 विष्णु पन्त चिप्लिएर नदीमा लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। संक्रमण नियन्त्रण गर्न नसक्ने एन्टीबायोटिकका कारण सन् 2022 विश्वभर 30 बालबालिकाको मृत्यु भएको एउटा अध्ययनले अनुमान गरेको छ। समस्याका कारण दक्षिण पूर्वी एसिया र अफ्रिकाका बालबालिका सबैभन्दा धेरै जोखिममा रहेको पनि उल्लेख गरिएको छ। संक्रमण निम्त्याउने सूक्ष्म जीवहरू एन्टीबायोटिक औषधिले काम नगर्ने किसिमले विकास भएको अवस्थालाई एन्टी माइक्रोबियल रेजिस्टेन्स एमएमआर अर्थात प्रतिजैविक प्रतिरोधका रूपमा मान्ने गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले विज्ञहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन्। एन्टिबायोटिकले काम नगर्ने अवस्था विश्वभरिका मानिसहरूले अहिले सामना गरिरहेको र यो जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूले जनाएका छन्। नयाँ अध्ययनले एमएमआरले बालबालिकाहरूको ज्यान लिइरहेको खुलासा पनि गरेको छ। विश्व स्वास्थ्य संगठन र विश्व ब्याङ्क सहितका कैयौं स्रोतबाट तथ्याङ्क लिएर तयार पारिएको अध्ययन प्रतिवेदनमा सन् 2022 30 लाख भन्दा धेरै बालबालिकाको मृत्युको कारण औषधिले काम नगर्ने संक्रमणसँग सम्बन्धित देखिएको उल्लेख गरिएको छ। विज्ञहरूका अनुसार पछिल्लो अध्ययनले बालबालिकाहरूमा एमएमआर सम्बन्धी संक्रमण 3 वर्षमै 10 गुणाले बढ़ेको पनि देखाएको छ। कोविड संक्रमणका कारण यो संख्या खराब अवस्थामा पुगेको आकलन गरिएको छ। अमेरिका र चीनबीच व्यापारिक तनाव बढ़िरहेका बेला चीनिया राष्ट्रपति सी चिनफिङ दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको भ्रमणका क्रममा भियतनामको हनोई पुग्नु भएको छ। भ्रमण अघि नै भियतनामको एउटा पत्रिकामा लेख्दै चिनिया राष्ट्रपति सीले दुवै देशले वृहत र समावेशी विश्व अर्थतन्त्रमा मिलेर काम गर्नुपर्ने धारणा राख्नु भएको छ। उहाँले पछिल्लो व्यापार युद्ध र व्यापार अवरोधले विश्वमा कसैको हित नहुने पनि उल्लेख गर्नुभएको छ। राष्ट्रपति सीले व्यापारमा निषेधीकरण र एकाधिकारवादले भन्दा विश्वव्यापी दिगो उत्पादन एवं आपूर्ति र खुल्ला एवं सहयोगी अन्तर्राष्ट्रिय वातावरणले सबैलाई मद्दत पुर्याउने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोही पनि कर वृद्धिको अंकुशबाट बाहिर नरहने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पको प्रशासनले चीनबाट आयात हुने उच्च प्रविधिका वस्तुहरूमा कर नबढ़ाउने सूचना जारी गरेपछि राष्ट्रपति ट्रम्पको पछिल्लो भनाई प्रकाशनमा आएको हो। सूचना लगत्तै ट्रम्प प्रशासनले चीनसँगको व्यापार युद्धमा अर्को भनाई सार्वजनिक गर्दै चीनबाट आयात हुने स्मार्टफोन त्यसैगरी अन्य विभिन्न प्राविधिक सामानमा छुट्टै 20% भन्सार शुल्क लाग्ने बताएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा मुलुकको पूंजीगत खर्च 29% भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत्र 30 गतेसम्मको पूंजीगत खर्च 1,02,90,00,00,000 बराबर भएको हो। पूंजीगत शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,52,35,40,00,000 बराबर विनियोजन गरेको थियो। वार्षिक विनियोजनको तुलनामा हालसम्मको पूंजीगत खर्च 29.2% भएको हो। चैत मसान्तसम्म वार्षिक विनियोजनको तुलनामा 53.67% बराबर बजेट खर्च भएको छ। चैत मसान्तसम्ममा 9,98,50,00,00,000 बराबर खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यस अवधिमा सरकारले 14,19,30,00,00,000 बराबर राजस्व उठाउने लक्ष्य लिएकोमा चैत 29 गतेसम्म 8,21,67,00,00,000 बराबर मात्रै राजस्व संकलन भएको छ।
नेपालले आईसीसी अण्डर 19 विश्वकप एसिया छनौटमा लगातार दोस्रो जित हात पारेको छ। काठमाडौँको मूलपाने स्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई 9 विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपालले 4 अंक बनाएको छ भने 2 खेलमा हार बेहोरेको ओमानको खाता खुलेको छैन। जितका लागि ओमानले दिएको 118 रनको सामान्य लक्ष्य पछि आएको नेपालले 14.3 ओभरमा 2 विकेटको क्षतिमा लक्ष्य भेटायो। नेपालका लागि नीरज कुमार यादवले सर्वाधिक 46 रन बनायो भने साहिल पटेलले 43, कप्तान नरेन भट्टले अभिजित 12 र सन्तोष यादवले अभिजित 10 रनको योगदान गरे। नेपालको पहिलो विकेटका लागि नीरज र साहिलले 85 रनको साझेदारी गरेका थिए। बलिङमा ओमानका सौम्य भविन सम्पतले 2 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले 38 ओभरमा सबै विकेटको क्षतिमा 117 रन बनाएको थियो। ओमानका लागि जित ब्रजेश शाहले सर्वाधिक 52 रनको योगदान दिए। नेपालले तेस्रो खेल बुधबार हङकङसँग खेल्नेछ। छनौटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता रहेको छ। काठमाडौँ रेजर्स एफसीले नेपाल सुपर लीगको प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। दशरथ रंगशालामा सोमबार भएको खेलमा एफसी चितवनलाई 2-0 गोल अन्तरले पराजित गर्दै काठमाडौँले प्लेअफ पुग्ने सम्भावनालाई जीवित राखेको हो। काठमाडौँको जीतमा बुखारी माने र अमरोड डियोपले गोल गरे। जीतसँगै काठमाडौँले 6 खेलबाट 8 अंक बनाएको छ। पराजित चितवनको 5 खेलबाट 7 अंक छ। 7 टोलीको सहभागिता रहेको लीगमा हाल साबिक विजेता ललितपुर सिटी एफसीले 11 अंक जोड्दै प्लेअफमा पुगिसकेको छ। 1 अंकसहित अन्तिम रहेको बुटवल लुम्बिनी प्लेअफ दौड़बाट बाहिरिसकेको छ।
राजेन्द्र विक्रम साई। अब मौसम। आज कोशी प्रदेश लगायत देशको पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही कोशी मध्य प्रदेश लगायतका देशका पहाड़ी भागका केही स्थानमा का साथै बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ भने देशको उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.3 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:29 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पूर्व राजा ज्ञानेन्द्रका पछिल्ला अभिव्यक्ति र राजावादीका गतिविधि स्वीकार्य नभएको नेकपा एमालेको ठहर, नेपाली कांग्रेससँग छलफल गरी विद्यमान समस्या समाधानतर्फ अघि बढ़ने निष्कर्ष। विद्यालय भर्ना अभियान शुरू, शिक्षालाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। जाजरकोटमा गैराती दुई पटक भूकम्पको धक्का, चालू आर्थिक वर्षको 9 महिनामा वैदेशिक लगानी झण्डै दोब्बरले वृद्धि। संक्रमण नियन्त्रण गर्न नसक्ने एन्टीबायोटिकका कारण विश्वभर 30 लाख बालबालिकाको मृत्यु भएको हुन सक्ने अनुमान र आईसीसी U19 विश्वकप एसिया छनौटमा नेपालको लगातार दोस्रो जीत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।